الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. آپ کو معلوم ہے کہ یہ مہینہ حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی نور اللہ مرقدہ کے وصال مبارک کا مہینہ ہے، اور 26, 27, 28 محرم الحرام کو مخدوم پاک اور سے مبارک ہو رہا ہے. اسی مناسبت سے آج کی اس نشست میں ہم حضرت مخدوم سمنانی کی کرامات کو بیان کریں گے، اور کرامات تو آپ کی کافی تعداد میں ہیں، لیکن اختصار کے ساتھ وقت کی قلت کو ملحوظ رکھتے ہوئے آپ کے سامنے بیان کریں گے. وَمَا تَوْفِيقِ إِلَّا بِاللَّهِ الْعَلِيِّ الْعَظِيمِ. سب سے پہلے یہ سمجھیں کہ کرامت کسے کہتے ہیں. وہ چیز جو عقل میں نہ آئے، محیر العقول، اگر وہ عمل نبی سے صادر ہو تو اسے معجزہ کہتے ہیں، اور اگر ولی سے صادر ہو تو اسے کرامت کہتے ہیں. یہ اللہ تبارک و تعالی نے یہ طاقت اپنے نیک اور برگزیدہ بندوں کو عطا فرمائی، اور اس سے ان کا مقصد ہرگز اپنی نام و نمود نہیں، اپنی شہرت نہیں، صرف اللہ کے دین کی حقانیت کو ثابت کرنے کے لیے نبی بھی معجزہ دکھاتا ہے اور ولی بھی کرامت دکھاتا ہے. یہ یاد رکھیں. آج لوگ اعتراض کرتے ہیں، جیسے ہم مخدوم سمنانی کی کرامت بیان کریں، حضرت قطب ربانی کی بیان کریں، حضرت اشرف المشائخ کی، اپنے تمام سلاسل کے بزرگوں کی، تو جو لوگ ان چیزوں کو نہیں مانتے سب سے پہلے اعتراض کرتے کہ یہ تو ایسی بنائی ہوئی چیز، یہ کیسے ہو سکتا ہے کہ ایک انسان سے ایک ایسا عمل صادر ہو جائے جو عقل میں ہی نہیں آئے. ایک ولی پانی پر چل رہا ہے، یہ کیسے ہو سکتا ہے پانی پہ چلا جائے، وہ تو ڈوب جائے اندر. اسی طرح جتنی بھی کرامات کہتے یہ انہوں نے خود بنا لی، اور اس کا انکار کرتے ہیں کہ یہ ہو ہی نہیں سکتا، اور ہم قرآن سے ثابت کرتے ہیں کہ ہو سکتا ہے، اس لیے کہ اللہ تبارک و تعالی نے نیک بندوں کو یہ طاقت عطا فرمائی ہے. جب وہ عبادت و ریاضت کر کے، تقوی و پرہیزگاری اختیار کر کے کسی ایک مقام پر پہنچتا ہے، تو اس کی ذات میں اللہ تبارک و تعالی یہ خوبی، یہ صفت، اور اس کو یہ طاقت عطا فرماتا ہے کہ وہ جب چاہے، جس وقت چاہے کرامت اس سے صادر ہو جائے. لیکن اس کے باوجود بزرگان دین کا طریقہ یہ رہا کہ اپنی ذات کے لیے یا اپنی نام و نمود کے لیے کبھی انہوں نے کرامت نہیں دکھائی، اور جب بھی دکھائی اللہ کے دین کی حقانیت کو ثابت کرنے کے لیے پھر کرامت. دوسری چیز جو سرے سے انکار کرتے ہیں کہ ہو ہی نہیں سکتا، اس کا قرآن سے ثبوت ہے. کرامت کے صادر ہونے کا قرآن سے ثبوت ہے. اب قرآن کا تو انکار نہیں کر سکتے، اگر کرے گا دار اسلام سے خارج ہو جائے. حضرت سلیمان علیہ السلام، مطلب ان کا واقعہ مشہور ہے اور طویل بھی ہے، لیکن میں اختصار کے ساتھ بیان کر رہا ہوں، صرف اشارہ کرتے ہوئے گزر جاؤں تاکہ بات آپ کے سمجھ میں آ جائے. ملکہ بلقیس، ملکہ سبا بھی کہا جاتا تھا، بہت بڑی اس کی حکومت تھی، شاندار محل تھا، اور اس کی قوم بڑی جنگجو تھی، اور جسے آپ کہتے ہیں نا ویل اسٹیبلش، یعنی ہر طرح کا آرام سکون ان کے پاس تھا، پوری رعایا آرام سکون سے رہتی. ایک جانور ہے ہدہد، ایک دن وہ حاضر نہیں تھا تو حضرت سلیمان علیہ السلام نے فرمایا ہدہد کہاں ہے؟ کہا وہ تو حاضر نہیں. کچھ دیر کے بعد جب وہ آیا، فرمایا جیسے ہی آئے اس کو پیش کرو. اس کو پیش کیا گیا. اس کو ڈر تھا کہ سلیمان علیہ السلام اسے سزا دیں گے، کیا آپ کی حکومت جانوروں پر بھی تھی، انسانوں پر بھی تھی، جنوں پر بھی تھی؟ کہاں تھے تم؟ کہا اے سلیمان علیہ السلام، میں آپ کے پاس ایک ایسی خبر لے کر آیا ہوں جو بڑی عجیب خبر۔ کیا خبر؟ تب اس نے بتایا کہ اس طرح ایک عورت ہے، وہ ایک ملک پر حکومت کرتی ہے، اس کا بہت بڑا محل ہے، ساری چیزیں بتائیں۔ خیر، قصہ مختصر یہ کہ حضرت سلیمان علیہ السلام نے ملکہ بلقیس کے نام خط لکھا اور اپنی اطاعت پر مجبور کیا کہ مجھے اللہ نے نبی بنایا ہے، تم آ کر ایمان لاؤ، ہماری اطاعت کرو۔ اس نے اپنی چوچ میں یا پنجوں میں وہ دبایا اور لے کر اڑ گیا۔ وہاں پہنچا، وہاں تک ظاہر ہے کسی کی رسائی نہیں تھی۔ اس نے جا کر اس کے کمرے میں ڈال دیا، اس نے خط دیکھا، پڑھا، اپنے لوگوں کو بلایا۔ خیر، جب یہ فیصلہ ہوا کہ اس کو جانا چاہیے، تو اس کا ایک تخت تھا، بہت چوڑا، بہت لمبا اور بہت وزنی، ہیرے جواہرات اس پہ لگے ہوئے۔ وہ وہاں سے روانہ ہوئی۔ حضرت سلیمان علیہ السلام نے فرمایا، کون ہے وہ جو اس کے یہاں پہنچنے سے پہلے اس کا تخت یہاں لے آئے تاکہ ہم اپنی شان دکھائیں؟ اور وہ حیران رہ جائے کہ یہ کیا ہوا، وہ سوچے یہ میرا ہی تخت ہے یا اسی جیسا دوسرا ہے۔ ایک کھڑا ہوا، اس نے کہا، انا آتی کبھی قبل ان تقوم من مقامک، اے سلیمان علیہ السلام، میں اس تخت کو لا سکتا ہوں قبل اس کے کہ آپ اپنا دربار برخاست کریں۔ فرمایا نے، اس سے بھی جلدی، اس سے جلدی چاہیے مجھے وہ تخت۔ پھر ایک کھڑا ہوا، قرآن نے کہا، اندہو علم من الکتاب، جس کے پاس کتاب کا علم تھا۔ اور وہ کون تھا؟ اچھا، پہلے جو کھڑا ہوا، قرآن نے کہا، عفریت من الجن، وہ جنوں میں سے تھا۔ جو جن تھا اس نے کہا، میں اتنی دیر میں لاؤں کہ دربار برخاست ہو، وہ تخت یہاں موجود ہو۔ اور جس کے پاس کتاب کا علم تھا، جو روحانیت والا تھا، جو انسان تھا، جن نہیں تھا، اس نے کہا، انا آتی کا بہی، میں لاتا ہوں وہ تخت، قبل ان یرتد الیک طرفک، آپ اپنی پلک جھپکیں تخت موجود ہو۔ اس سے جلدی تو نہیں آ سکتا، پلک جھپکنے میں کتنی دیر لگتی ہے؟ ایک گھنٹہ لگے گا، ایک سیکنڈ لگے گا۔ فرمایا، اچھا لے آؤ۔ آپ نے پلک جھپکی، تخت موجود تھی۔ فرمایا، ھذا من فضل ربی، یہ ہے میرے رب کا فضل۔ اب علماء نے لکھا، مفسرین نے، کہ جو جن تھا وہ اتنی دیر میں لا رہا تھا کہ دربار برخاست ہو، اور جس کے پاس روحانیت تھی، اور اس کا نام تھا آصف بن برخیہ، حضرت سلیمان علیہ السلام کی امت کا ولی، اس میں یہ طاقت تھی کہ آپ نے پلک جھپکی، تخت موجود، اور یقیناً یہ کرامت تھی۔ اور اس زمانے میں نہ ہوائی جہاز ہے، نہ ٹرین ہے، نہ بس ہے، کوئی چیز نہیں۔ اونٹوں پر سفر ہو رہا ہے، گھوڑوں پر سفر ہو رہا ہے، خچروں پر سفر ہو رہا ہے۔ ایک اونٹ پر تخت لا دو، بھیج دو، پہنچ جائے گا ایک سال میں، جھومتا جھامتا جائے گا وہ۔ اور کہاں کے پلک جھپکتے میں لانا، یہ صرف روحانیت والے کا کام۔ تو جب حضرت سلیمان علیہ السلام کے امتی کی یہ طاقت ہے، تو حضور علیہ السلام کے امتی کی کیا طاقت؟ جب اس امت کا ولی یہ کرامت دکھا سکتا ہے، تو اس امت کا ولی کیوں نہیں دکھا سکتا؟ یقیناً دکھا سکتا ہے، اس لیے کہ حضور علیہ السلام سلیمان علیہ السلام سے افضل ہیں، اور یہ امت اس امت سے افضل ہے۔ تو تھوڑی سی یہ تمہید میں نے اس لیے باندھی کہ تاکہ بات آپ کے ذہن میں بیٹھ جائے کہ کرامت قرآن سے ثابت ہے، کرامت قرآن سے ثابت ہے، اللہ کے نیک بندوں سے اس کا صدور ہوتا ہے، انکار نہیں کیا جا سکتا۔ یہ کہتے ہیں ایسے اپنے پیروں کو چڑھانے کے لیے، اپنے بزرگوں کو چڑھانے کے لیے انہوں نے یہ بنا لیا، ایسا نہیں ہے، حقیقت ہے۔ اور یہ سب حدیث سے ثابت ہے، بخاری کی حدیث ہے، تفصیل میں نہیں جاتا، صرف اشارہ کر کے گزر جاؤں۔ حدیث قدسی، خالق کائنات فرماتا ہے، جب بندہ عبادت کرتا ہے، یتقرب الیہ بالنوافل، نوافل کے ذریعے میرا قرب حاصل کرتا ہے، میں اسے اپنا محبوب بنا لیتا ہوں، اور جب محبوب بنا لیتا ہوں، وسمعہ الذی یسمع بہ، میں اس کے کان بن جاتا ہوں جس سے وہ سنتا ہے، میں اس کی آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے، میں اس کی زبان بن جاتا ہوں جس سے وہ بولتا ہے، میں اس کے ہاتھ بن جاتا ہوں جس سے وہ پکڑتا ہے، ورجلہ التی یمشی بہا، اس کے پیر بن جاتا ہوں جس سے وہ چلتا ہے۔ वो बंदा खुदा नहीं हो जाता, उसकी सिफात का मजहर होकर हर जगह से सुनता है, हर जगह देखता है, हर जगह तसर्रुफ करता है। अब बात समझ में आ गई, तफसील में हमने नहीं कहे, सिर्फ इजमाली तौर पर बयान कर दिया। अब ये सारी चीजें अपने जहन में रखें। अब सुने मकदूम समनानी की करामत। आपने 3 मरतबा पूरी दुनिया का चक्कर लगाया मखदूम साहब, किसी एक जगह आपने कायम नहीं फरमाया। आपका मकसद सियाहत और तबलीग दीन, बस और कोई मकसद नहीं। काफिला साथ चलता था, मुरीदीन साथ होते थे, घोड़ों पर सवार होते थे, अशरफी झंडे हाथ में होते थे, खेमे साथ होते थे, ज्यादातर मसाजिद में कयाम करते थे, और अगर ऐसी जगह के जहां मसाजिद नहीं है या दूर हैं तो किसी मैदान में खेमा लगाकर वहां आराम फरमा हो जाते, तशरीफ फरमा हो जाते, और जहां पहुंचते मखलूक खुदा खुद ब खुद पहुंच जाते, वहीं से फैज जारी हो जाता। और जब शोहरत होती थी, कसरत से लोग आते थे, कुछ दिन ठहर के अगली मंजिल की जानिब रवाना हो जाता। लताइफ अशरफी में लिखा है, एक मकाम पर पहुंचे, खेमा लगाया, आपने देखा कुछ लोग आ रहे हैं जा रहे हैं, आ रहे हैं जा रहे हैं। मुरीदीन ने पूछा, ये लोग क्यों आ जा रहे हैं? कहा, हुजूर यहां एक मंदिर है हिंदुओं का, उसमें बुत हैं, ये लोग पूजा पाठ करने जा रहे हैं। फरमाया, कल हम भी जाएंगे। वो हैरान हुए कि ये क्यों जाएंगे, खामोश रहे। सुबह हुई, आप रवाना हुए, मुरीदीन भी साथ साथ चल, थोड़े ही फासले पर था। जैसे ही दाखिल हुए, देखा कोई बुत के सामने सजदे में पड़ा है, कोई हाथ फैला के उससे मुरादे मांग रहा है, कोई चढ़ावे चढ़ा रहा है, कोई कुछ कर रहा है। उन्होंने पलट कर देखा, एक मुसलमान सूफी अपने मुरीदीन के साथ मंदिर में। हैरान हुए, आ गए आपके पास, कौन सा मजहब सच्चा है? फरमाया, इस्लाम। उन्होंने कहा, नहीं, हिंदू मजहब, हमारा मजहब सच्चा है। अगर यही बात है तो आप हमसे बहस मुबहसा कर ले, हम दलीलें देते हैं, आप भी दलीलें दें, फैसला हो जाएगा। फरमाया, हम बहस नहीं करते, बहस मुबहसा नहीं करते, सिर्फ एक बात करते हैं, अगर तुम मानो तो। फरमाइए। कहा, ये जो तुम्हारा सबसे बड़ा बुत है, ये तुम्हारा खुदा है? हाँ, हमारा खुदा है। अगर ये तुम्हारा खुदा हमारे नबी का कलमा पढ़ ले तब? उन्होंने कहा, ये कैसे हो सकता है? अगर ये हो गया, हम सब मुसलमान हो जाएंगे, जाहिर है, नामुमकिन बात। तशरीफ ले गए, वो इतना बड़ा बुत सामने खड़ा, उसकी उंगली पकड़ी, फरमाया, पढ़, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूल। उसने पढ़ना शुरू कर, बुलंद आवाज से बुत ने, हैरान होकर देख रहे, ये क्या हुआ? इधर बुत ने पढ़ा, इधर पुजारियों ने पढ़ा, सब मुसलमान हो। और उसी मंदिर को फिर खानकाह अशरफिया में तब्दील कर दिया, वो सब मुरीद हुए, उनकी इस्लाह फरमाई, तरबियत फरमाई, फिर आगे बढ़। ये है अल्लाह के वली की, वली बताता नहीं है, दिखाता है, थ्योरी नहीं, प्रैक्टिकल। अब बहस मुबहसे की गुंजाइश ही नहीं, हम दलीलें देने, ये सही है वो करे, नहीं ये सही है वो करे, ये गलत है वो गलत, एक बात कर दी, सबको मुसलमान कर दी। तुम खुदा मानते हो ना, वो हमारे नबी का कलमा पढ़ रहा है, ये कैसा खुदा है? तो फिर तो हमारा नबी सच्चा हुआ, हमारा दीन सच्चा, हमारा कुरान सच्चा, हमारा नबी सच्चा, सब मुसलमान हुआ। आपके साहबजादे हजरत अब्दुल रज्जाक नूरुल ऐन अशरफी अल जिलानी, उनका नाम था सैयद अब्दुल रज्जाक अशरफी अल जिलानी, और नूरुल ऐन आपने उनका लकब रखा था, मोहब्बत से नूरुल ऐन कहते। नूरुल ऐन का मतलब है आंखों की ठंडक, आंखों का नूर, आंखों की रोशनी। मानवी फर्जंद थे, ले पालक बेटा जिसे कहते, आपकी बहन के फर्जंद, उनको आपने अपना जानशीन बनाया, उनकी तरबियत की। एक दिन मखदूम साहब ने पूछा, नूरुल ऐन कहाँ है? कहा, हुजूर कहीं गए हुए। थोड़ी देर के बाद वो आए, कहा, हजरत आपको याद फरमा रहे, फौरन हाजिर हो। बेटा, नूरुल ऐन कहाँ गए थे? कहा, सोना बनाने की तरकीब मालूम करने गए। सोना भी बनता है ना, और लोगों ने अपनी उम्रें इसमें जाया कर दी। किसी को सोना बनाने की तरकीब मिल जाए तो उसको कारोबार करने की क्या जरूरत, घर में बैठे सोना बनाए जाके बेच के आ गए, ना उसको दुकान पे बैठने की जरूरत, ना उसको जॉब करने की जरूरत। और इसका नुस्खा भी होता है, लेकिन सुना ये है कि हमेशा एक आंच की कसर रह जाती, बनता ही नहीं। खैर बहरहाल, किसी ने बताया कि एक साहब हैं, वो सोना बनाना जानते हैं, उनके पास तरकीब है। हजरत नूरुलाइन तशरीफ ले गए, मखदूम सब नानी ने पुकारा, मौजूद नहीं थे, वापिस आए, कहाँ गए थे? कहा सोना बनाने की तरकीब मालूम करने गया। अच्छा, सोना बनाने की तरकीब मालूम करने। आपने हाथ में मट्टी उठाई, मुट्ठी में एक निगाह डाली, वो जितनी मट्टी थी सब सोना बन। कहा ये तो फकीर की निगाह में तासीर है, तुम कहां चले गए? ये तो फकीर की निगाह में तासीर। पता चला कि अल्लाह के वली की शान ये है कि वो मट्टी पर निगाह डाले तो सोना बना। नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया था उम्मुल मोमिनीन सैयद आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा से, फरमाया ए आयशा, अगर मैं चाहूं तो ओहद पहाड़ सोना बनकर मेरे साथ चले, अगर मैं चाहूं तो ये ओहद पहाड़ जो है सोना बनकर मेरे साथ चले, लेकिन मैं फुकर फाके को तरजीह देता हूं। सरकार का फुकर इख्तियारी था। उम्मुल मोमिनीन फरमाती ना, 40 दिन ऐसे नहीं गुजरे काशाने नबुवत में कि मुसलसल चूल्हा जला, कभी खाने के लिए होता कभी नहीं होता, भूख। और कौन है? शहनशाह है कौन मका। अरे एक चश्मे अबरू का इशारा करते हर चीज मौजूद हो जाती। इख्तियारी उन्हीं के नक्शे कदम पर औलिया किराम। तो मखदूम सब नानी ने बता दिया मेरी तो नजर में ये तासीर है, अगर वो चाहते तो कितनी दौलत उनके पास होती, मट्टी उठाते नजर डाली सोना बनाए जाओ बेचकर आ जाओ। नहीं, सब कुछ इख्तियार होने के बावजूद तमाम चीजों को तर करके सिर्फ अल्लाह की रजा को हासिल किया। एक दिन आपने फरमाया एक मकाम पर पहुंचे कि इस इलाके में जितने बुजुर्गान दीन हैं हम सब के मजारात पर हाजिरी देंगे। और मखदूम सब नानी का यह इरशाद भी है, आपके मलफूजात में लिखा है, आपने मुरीदीन को नसीहत करते हुए फरमाया जिस शहर में जाओ वहां के बुजुर्गों से मुलाकात करो, अगर उनका विसाल हो चुका हो तो उनके मजारात की जियारत करो, और अगर ये भी नहीं कर सकते तो सिर्फ उनके नाम ही याद कर लो, इससे भी फायदा हो जाए। बुजुर्गों के नामों में भी असर, मामूली बात नहीं है, नामों में भी असर है। नाम याद कर लो, यानी मुश्किल वक्त में अगर नाम लेकर पुकारोगे तब भी तुम्हारी मुश्किल हल होगी। अल्लाह ताला किसी को महबूब बनाता है ना, उसकी लाज रखता है। कोई उसके वसीले से दुआ करता है तो रब रद्द नहीं फरमाता, अता फरमा देता है, दुआ कबूल फरमा देता है, मुश्किलात दूर कर देता है। तो फरमाया उनके मजारात की जियारत करो, और ये भी नहीं कर सकते तो सिर्फ उनके नाम याद कर लो, इससे भी तुम्हें फायदा हो। और खुद आपका अमल भी यही था, जो बुजुर्गान दीन औलिया कामिलीन थे जब आप किसी इलाके में जाते थे तो उनके मजारात की जियारत करते। तो एक इलाके में पहुंचे, फरमाया कल सुबह हम इस इलाके के जितने भी मजारात हैं बुजुर्गान दीन के हम सब जगह जाएंगे। मुरीदी ने कहा हुजूर हम भी साथ चलेंगे। कहा ठीक। अब उस रात आपने फरमाया आज जिक्र की महफिल होगी, जिक्र जैसे हमने अभी जिक्र किया ला इलाहा इल्लल्लाह। तो जब जिक्र होने लगा आवाज बुलंद हो गई, और जिक्र ला इलाहा इल्लल्लाह हुआ, फिर इल्लल्लाह, फिर हक हु, तो जिस जगह आपका कयाम था जिस मकाम पे जिक्र हो रहा था उसके बिल्कुल बराबर उस इलाके के एक बहुत बड़े आलिम दीन थे, उनका मकान था। तो उन्होंने अपने मकान में से आवाज सुनी हु 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 हु। तो उन्होंने अपनी बेगम से कहा, ये हू हू करने वाले कहां से आ गए? उनको जिक्र से क्या काम था, वो तो अपने पढ़ते थे पढ़ाते थे। और मजाकन कहा, बेगम से कहा, ये हू हू करने वाले कहां से आ गए, इतना शोर कर रहे हैं? उनको मुझे क्या पता कहां से आ गए। और जिस वक्त ये बात हुई तो तीसरा कोई मौजूद नहीं था, सिर्फ वो आलिम साहब थे या उनकी बेगम थी। अब सुबह हुई, मखदूम साहब रवाना हुए अपने मुरीदीन के साथ, और वो आलिम साहब जो थे वो भी जियारतों के लिए रवाना हुए बुजुर्गों के मजारात। एक मजार पर दोनों का टकराव हो गया, मुलाकात हो गई। आलिम साहब जो थे वो फातिहा पढ़ के बाहर निकल रहे थे, मखदूम समनानी अंदर दाखिल हो रहे थे। तो जैसे ही उनकी निगाह हजरत के चेहरे पर पड़ी, चेहरे से नूरे विलायत, इकराब तारी हुआ, देखा ये कौन है। तो किसी से पूछने लगे, ये कौन है? मखदूम साहब आगे बढ़ गए थे, तो आपने पीछे मुड़के कहा, हम हू हू करने वाले हैं, हम हू हू करने वाले हैं। एकदम घबरा गए, ये क्या हुआ, इनको किसने बता दिया, मैंने तो ये बात अपनी बेगम से कही थी। हजरत मुस्कुरा के आगे बढ़े, वो सब कुछ छोड़ के हजरत के पीछे पीछे चल पड़े। सरकार ने फरमाया, इत्तकू फिरासतल मोमिन फइन्नहु यंज़ुरु बिनूरिल्लाह। मोमिन की फिरासत से डरो, इसलिए कि वो अल्लाह के नूर से देखता। अब ये जाहिरी लाइट है, रोशनी है, ये भी नूर है ना, तो इस नूर में हम क्या क्या देखते हैं, लेकिन इस नूर में चेहरे को तो देखा जा सकता है, दिल को नहीं देखा जा सकता। जाहिरी लाइट में जाहिरी चीज देखी जा सकती है, आप सबके चेहरे नजर आ रहे हैं ना, किसी का दिल नजर आ रहा है नहीं। तो इस जाहिरी नूर से जाहिरी चीज नजर आएगी, लेकिन जो वली अल्लाह के नूर से देखता है, वो जैसे चेहरे को देखता है ऐसे ही दिल को भी देखता है। पता ये चला कि अल्लाह तबारक व ताला उनकी समात, उनकी बसारत और उनकी कुव्वत शामा, या जितनी भी कुव्वतें अल्लाह ताला ने अता की हैं, उन सब में मजीद इजाफा और बरकत फरमा दी। हम यहां बैठकर यहीं की बात सुनते हैं, वो यहां बैठकर दुनिया की बात सुनते हैं। हम यहां बैठकर यहीं देख सकते हैं और वो यहां बैठकर पूरी कायनात को देख सकते हैं। जिस तरह के आपका मशहूर वाक्य है कि वो राजा जिसकी जमीनें थी तहद निगाह उसकी जमीन थी, उसने अकीदत में आकर कहा, हुजूर मैं आपको कुछ पेश करना चाहता हूं। पर मैं क्या पेश करें, मेरी जमीन है, जमीन आपके नाम लिख दूं? कितनी जमीन है? अरे तहद निगाह मेरी जमीन। उस बेवकूफ को ये नहीं पता, जिसने सल्तनत को लात मारती वो जमीनें लेकर क्या करेगा, सल्तनत ही क्यों छोड़ दे, फकीरी क्यों इख्तियार करते। आप इस टीले पर खड़े हो जाइए, जहां तक आपकी निगाह जाएगी वहां तक जमीन आपके नाम में लिख दूंगा। मखदूम समनानी से राजा अर्ज कर रहा है, जिसकी जमीन है, एक जुमला फरमाया, जहां तक इस फकीर की निगाह जा रही है तू दे नहीं सकता। या नहीं मैं दे दूंगा। अरे दुनियादार आदमी तो उसको क्या पता इनकी निगाह कहां तक जा रही है। उसने सोचा होगा, हो सकता है ये 10-20 फीट और ज्यादा देखते होंगे, इनकी निगाह कुछ ज्यादा तेज होगी और मेरी जमीन तो बहुत आगे तक है। नहीं नहीं, आप इस पर टीले पर खड़े हो जाए, जहां तक निगाह जाएगी बस मैं जमीन आपके नाम दूंगा। फरमा भाई हम बता रहे हैं, जहां तक हमारी निगाह जा रही है तू दे नहीं सकेगा। नहीं हुजूर मैं दे दूंगा। कहा तू भी खड़ा हो जाए मेरे साथ, ताकि मैं दिखा दूं मेरी निगाह कहां जा रही है। खुद टीले पर खड़े हुए, उसको खड़ा किया, हाथ का इशारा किया, सामने सब्ज गुंबद नजर आ रहा। कब मेरी निगाह तो यहां तक जा रही है, यहां तक दे सकता है, अब कदमों पर गिरा नहीं, यहां तक तो दे नहीं। यही हमने कहा था, यही हमने कहा था, जहां तक हमारी निगाह जा रही है तू दे नहीं सकता। असल में मसला क्या है कि दुनिया वाले इन अल्लाह वालों को अपनी तरह समझते, हमारी तरह ही तो है, हमारी तरह ही तो है, अपनी तरह समझने में ही धोखा खाते। ہم چلتے ہیں، یہ بھی چلتے ہیں۔ اور یہ تو ولی کی بات ہے، لوگوں نے تو معاذ اللہ نبی پاک علیہ الصلوۃ والسلام کو کہہ دیا ہماری طرح، معاذ اللہ، ان کے دو ہاتھ ہیں ہمارے بھی دو ہاتھ، ان کے دو کان ہمارے بھی، ان کی دو آنکھیں ہمارے بھی، وہ ہماری طرح۔ ہم نے کہا اچھا چلو یہ تو تم نے کہہ دیا، ابو جہل کے بھی تو دو ہاتھ ہیں نا، تمہارے بھی دو ہیں، اس کی بھی دو آنکھیں، تمہارے بھی دو، تو تم دونوں ایک جیسے ہی تو ہو گئے۔ نہیں نہیں نہیں، یہ نہیں ہو سکتا، جب وہ نہیں ہو سکتا تو یہ بھی نہیں ہو سکتا۔ سوچنے والی بات ہے نا، ظاہر کو دیکھ کر فیصلہ کر رہے ہو، ارے تو چلتا ہے تو فرش پر چلتا ہے، میرا رسول چلتا ہے تو عرش پر چلتا ہے۔ وہ اشارہ کریں تو سورج پلٹ آئے، وہ اشارہ کریں تو چاند کے دو ٹکڑے ہو جائیں، تم کتنے اشارے کر لو کچھ نہیں ہوگا، تو زمین آسمان کا فرق۔ تو حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی نور اللہ مرقدہ نے تین مرتبہ پوری دنیا کا چکر لگایا، عجیب و غریب علاقوں میں، ملکوں میں تشریف لے گئے، لیکن مقصد صرف تبلیغ دین، اسلام کی تبلیغ۔ اور اگر اپنی کرامت دکھائی تو اپنی ذات کی شہرت کے لیے نہیں، اسلام کی حقانیت کے لیے، اسلام کو ثابت کرنے کے لیے۔ اور زندگی ہی میں کیا، وصال کے بعد آج 600 سال سے زائد عرصہ ہو چکا ہے، آج بھی کرامات کا سلسلہ جاری ہے۔ فرمایا میں نے اپنے رب کی بارگاہ میں یہ عرض کی ہے کہ میرے مزار پر جو بھی آئے گا دنیاوی حاجت لے کر یا دینوی حاجت لے کر، خالی نہیں جائے گا، جھولیاں بھر کے لے کے جائے گا۔ اور مجھے معلوم ہے کہ میری دعا قبول ہو چکی، یہ حقیقت ہے کہ وہاں مزار مبارک ایک ٹیلے پر ہے، اوپر یعنی کافی سیڑھیاں چڑھ کے پھر وہاں جانا ہوتا ہے، ایک طرف راستہ ہے، تین طرف پانی ہے۔ مخدوم صاحب کا جو مزار ہے کچوٹی شریف میں، آپ تصویر میں دیکھیں، تین طرف پانی ہے، ایک طرف خشکی راستہ ہے، سیڑھیاں چڑھ کے اوپر جاتا ہے۔ اور جو تین طرف پانی ہے اسے نیر شریف کہا جاتا ہے، نیر شریف۔ اور اس کے پانی میں یہ تاثیر ہے، وصال مبارک کو 600 سال سے زائد عرصہ ہو چکا، آج بھی اس پانی میں یہ تاثیر ہے کہ جس کے جسم پر الرجی ہو، بیماری ہو، جیسا بھی مسئلہ ہو، 3 دن اس پانی سے غسل کر لے، ساری بیماری دور ہو، صرف 3 دن۔ اور جن، آسیب، جادو، سفلی، کسی میں بھی آدمی متاثر ہو، پہلی سیڑھی پر مریض کو بٹھا دیا جاتا ہے، یعنی مزار مبارک تک جانے کی ضرورت نہیں ہے، اس مریض کو مزار مبارک تک یعنی اوپر سیڑھیاں چڑھ کے لے جانے کی ضرورت نہیں، جو بالکل پہلی سیڑھی ہے وہاں بٹھایا جاتا ہے، زنجیروں میں باندھ کر لاتے ہیں، اور ہنستا ہوا مریض واپس جاتا ہے۔ آج بھی زندہ کرامت، کتنے 100 سال گزر گئے، یہ اس بات کی دلیل ہے کہ یہ مزار خالی نہیں ہے، اس میں مزار والا موجود ہے۔ سارے مزار ایک طرح نہیں ہوتے، سارے جنازے بھی ایک طرح نہیں ہوتے، کچھ جنازے وہ ہوتے ہیں کہ جنازے کی وجہ سے نماز پڑھنے والوں کی بخشش ہو جاتی ہے، اور کچھ وہ ہوتے ہیں کہ کوئی ایک جنازے میں ایسا ہے اس کی وجہ سے سب کی بخشش ہو گئی۔ ایک شخص نے خواب دیکھا کہ میں عرش الہی کو کندھا دے رہا ہوں، عرش الہی کو کندھے پر، تعبیر معلوم کرنے کے لیے گیا، کسی نے کہا حضرت بایزید بستامی سے پوچھ لو۔ سفر کرتے 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 بستام شریف پہنچا، دیکھا کہ ایک جنازہ آ رہا ہے، لوگوں سے پوچھا کس کا جنازہ ہے، کہا حضرت بایزید بستامی رحمت اللہ۔ ارے میں تو خواب کی تعبیر پوچھنے آیا تھا، حضرت کا تو وصال ہو، بڑا پریشان ہوں۔ کہا چلو اللہ کے ولی کا جنازہ ہے، شرکت کر لیں، بھائی سے فخر ہے، بھائی سے سعادت۔ دیکھا جمع غفیر ہے، لوگوں کو چیرتا پھاڑتا جنازے تک پہنچا اور جنازہ کندھے پر اٹھایا، اور کہا حضرت میں نے تو خواب دیکھا تھا عرش الہی کو کندھے پر اٹھا رہا ہوں، میں تعبیر لینے کے لیے آیا، میں یہاں پہنچا، آپ وہاں پہنچ گئے، جنازہ کندھے پر ہے، جنازے سے آواز آئی، یہی تیرے خواب کی تعبیر، یہی خواب کی تعبیر ہے، قلب المؤمن عرش اللہ، مومن کا قلب عرش الہی۔ یہ جنازے کو تو نہیں اٹھا رہا، عرش الہی کو اٹھا رہا. میرے بزرگ اور دوستوں، کہنے کا مقصد یہ ہے کہ ان بزرگان دین اور یہ کاملین کا مقام بہت بلند ہے. حضرت مخدوم سلطان سید شب جہانگیر سمنانی نور اللہ مرقدہ کی صرف چار کرامتیں ہم نے آپ کے سامنے بیان کی، حالانکہ لطائف اشرفی میں کثیر تعداد میں یہ کرامتیں موجود ہیں. اس سے یہ پتا چلا کہ اگر یہ عمل نبی سے صادر ہو تو معجزہ ہے، اور ولی سے صادر ہو تو کرامت. ہم الحمدللہ اہل سنت و جماعت اس پر یقین رکھتے ہیں اور یہ مانتے ہیں کہ اللہ تبارک و تعالی نے بزرگان دین کو یہ طاقت عطا فرمائی ہے کہ وہ جب چاہیں، جہاں چاہیں، جس وقت چاہیں ان سے کرامات کا صدور ہو. اللہ تبارک و تعالی ان کی مرقد مبارک پر بے شمار رحمت نازل فرمائے اور ہم سب کو قیامت میں ان کا ساتھ نصیب فرمائے. آئیے دعا کریں، اللہ رب العالمین ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما. الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور کر. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون وسلام على المرسلين والحمد لله رب العالمين.